وسلام على عباده الذين اصطفى، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ألا بذكر الله تطمئن القلوب، صدق الله العظيم. میرے شیخ اور مرشد حضرت اقدس حضرت مولانا شاہ حکیم محمد اختر صاحب دام برکاتہم العالیہ، حضرت والا ایک وظیفہ فرمایا کرتے ہیں، اور وہ وظیفہ اس مقصد کے لیے ہے کہ شوہر کو بیوی کو رام کرنا ہو یا بیوی کو شوہر کو، ملازم کو باس کو، یا ہو سکتا ہے باس کسی ملازم سے پریشان ہو، امام مسجد کمیٹی والوں کے لیے ہے اور کمیٹی والے امام کے لیے. پر اگر کوئی کام کسی مشکل میں پھنسا ہو تو ہمارے شیخ دامت برکاتہم نے فرمایا، میاں بیوی میں محبت کے لیے بھی ہے یہ. وہ کیا کہ ہر نماز کے بعد 7 مرتبہ یا سبوحو، یا قدوسو، یا غفورو، یا ودودو، 4 نام ہیں اللہ کے. یا سین سے ہے، یا سبوحو، یا قدوسو، یا غفورو، یا ودودو. یا سبوحو، یا قدوسو، یا غفورو اور یا ودودو، یہ 4 اللہ تعالی کے نام ہیں. کہیں دفتر میں جاتا ہے، اب افسر جو ہے وہ بات نہیں مان رہا، سنتا نہیں ہے، کوئی کہتا ہے کہ انڈر دی ٹیبل، کچھ ٹیبل ٹاک کرو، لیکن وہ ٹیبل ٹاک انڈر دی ٹیبل ہو، اوور دی ٹیبل الگ اور انڈر دی ٹیبل الگ. تو یہ وظیفہ پڑے. اور ایک بات یاد رکھنے کی ہے کہ رشوت کا دینا حرام ہے اور رشوت کا لینا حرام ہے. رہی بات کہ وہ کہتے کہ جی مولوی صاحب سے میں نے پوچھا تھا تو رشوت کے لینے کی انہوں دینے کی مجھے اجازت دے دی، لینے کی تو کسی صورت میں نہیں. تو اس کے لیے مسئلہ ہے. وہ مسئلہ یہ ہے کہ ہم پہلے ہی دن جا کر کوئی آدمی ایسا تلاش کرتے ہیں کہ جو ہمارا کام کروا دے جلدی سے، اس کے لیے چاہے اس کی تلاش کرتے کہ مٹھی گرم کرنے کا طریقہ، کسی طرح صاحب کی مٹھی گرم کر دے. ایک بہت اہم مقدمہ تھا تو اس کے وکیل نے جج سے کہا کہ جج صاحب، یہ جو کیفیت ہے اور یہ جو حالت ہے، یہی مثال کتاب کی صفحہ نمبر 349 پر موجود ہے کہ یہ واقعہ تو پہلے بھی پیش آ چکا ہے. آئیے جناب. وعلیکم السلام. خیریت سے؟ جج سے کہا کہ یہی واقعہ تو پہلے بھی موجود ہے، کتاب کے اندر موجود ہے. اچھا، اس نے کہا صفحہ نمبر 349 کھولا تو وہاں ہزار ہزار کے 3 نوٹ رکھے ہوئے تھے. تو جج نے کہا کہ یہ مثال تو سمجھ میں آ گئی، ایسی 2 مثالیں اور پیش کیجیے. میرے پیارے دوستو، در حقیقت رشوت اس لیے رائج ہوئی کہ ہم یہ چاہتے ہیں کہ ہمارا کام فوراً ہو جائے. بس دیکھیے، دنیا میں ہر کام کا ایک اصول اور طریقہ ہے. जैसे मकान अगर कोई आदमी 10 मंजिला मकान 10 मंजिला बिल्डिंग बनाता है तो वो एक दिन में बन सकती है। वो कैसे 10 मंजिल तक शटरिंग लगा दे, ऊपर से माल डालना शुरू करे, 2-4 मशीनें लगाकर मिक्सचर मशीनें ऊपर से माल डालना शुरू करे और वो माल नीचे ग्राउंड फ्लोर तक पहुंच जाएगा, अगले दिन शटरिंग खोल दे तो 10 मंजिला बिल्डिंग तैयार हो गई। लेकिन टाइम नहीं रह सकती वो, उसके मकीन जो हैं वो हमेशा हर वक्त खतरे में रहेंगे कि किस वक्त ये बिल्डिंग जो है धड़ाम से गिरेगी। उसका तरीका क्या है? तदबीर ये है कि शटरिंग लगाने के बाद जब भराई करते हैं तो 10 से लेकर 14 दिन तक शटरिंग को कायम रखते हैं और साथ में पानी भी देते रहते हैं ताकि जो इमारत है वो जो मिट्टी सीमेंट है वो अपनी जगह पर मजबूती पकड़ ले और उसके अंदर इस्तेहकाम पैदा हो जाए। फिर उसके बाद वो बिल्डिंग बरसहा बरस तक चलती है। लेकिन उसकी तदबीर और तरीका, इधर बैठ जाइए बेटा, आप लोग और पीछे हो जाओ और इधर हो जाए, आप आगे को आ जाए, जी आगे को आ जाए, लगा ले जजाकल्ला कुर्सी से गम का शुक्रिया। अरे दूसरी तरह लगा ऐसे, हाँ यू लगेगा। तो ये बिल्डिंग का उसूल और तरीका है। तो इसी तरह मेरे दोस्तों, अब हम ये चाहते हैं बस हमारा जो काम है बस दफ्तर में जाए और साहब हमें खड़े होकर सलूट मारे और उसी को कहे फाइल निकाल के लाइए जब कहा दस्तखत करना है, ऐसा नहीं होता। देखिए ना, हर काम के अंदर इंसान है, वक्त लगता है, हर काम का एक उसूल और तरीका है। तो उसी तरह से जो रिश्वत का रिवाज कायम इसलिए हुआ कि हम चाहते हैं कि बस फौरन सब कुछ हो जाए और हर चीज का एक वक्त है। मोमिन का अकीदा है कि नहीं कि हर चीज का एक वक्त मुकर्रर है, वक्त से पहले नहीं, वक्त से पहले वो काम नहीं हो सकता। रिश्वत इसीलिए राइज हुई कि हम जल्दबाजी करते हैं, लेकिन उस जल्दबाजी की वजह से कहा ठीक है जल्दी काम करवाना है तो सही है लाओ। आपको पता है कि जान ताकत हाथ में दस्तखत करने के लिए कुछ सहारा चाहिए, सहारा लगाइए, तो ये कायम हो गया। और हम पहले दिन से कोई काम जब पड़ता है तो इसकी तदबीर और कोशिश करते हैं कोई जानने वाला मिल जाए और उस जानने वाले के जरिए से हमारा काम जल्दी हो जाए बस। लेकिन कितनी अजीब बात है कि मोमिन का अकीदा है कि दुनिया में हर काम अल्लाह ताला की मर्जी से होता है, लेकिन इतने दिनों के अंदर एक मर्तबा अल्लाह ताला से रابطہ नहीं करते कि घर से निकलने से पहले 2 रकात सलातुल हाजात पढ़ ले और अल्लाह से दुआ मांगे कि अल्लाह ये मेरा काम, ये मेरी जरूरत अटकी हुई है और लटकी हुई है, सलातुल हाजात पढ़े। और सलातुल हाजात की सुन्नत की तकमील उस वक्त होती है जब 2 रकात सलातुल हाजात के साथ साथ वो दुआए हाजात भी पढ़े, ला इलाहा इल्लल्लाह ला इलाहा इल्ला हुवल हलीमुल करीम सुभानल्लाह रब्बिल अर्शिल अज़ीम इला आखिर, पूरी दुआ है ये और ये दुआ लिखी भी है, हजरत की सुन्नत की किताब है, मामूलात की किताब है, ये दुआ है। अल्हम्दुलिल्लाह रब्बिल आलमीन अल्लाहुम्मा इन्नी अस्अलुका मुजीबात रहमतिक इला आखिर, ये पूरी दुआ है। इस दुआ को पढ़े, उसका एहतमाम करे, अल्लाह से मांगे कि अल्लाह आप काम बनाने वाला है। जहां हम लोगों को तलाश करते हैं तो जिनके इख्तियार में है, साहिब इख्तियार को क्यों नहीं मना लेते? याद रखिएगा कि रिश्वत फायदा उठाने के लिए, रिश्वत देने की हरगिज इजाजत नहीं है कि जी फायदा। हां कोई ऐसी सूरत पेश आती कि मेरा बिल्कुल जायज काम अटका हुआ है, और वो अगले ने तंग करना शुरू कर दिया, तो वो बहुत ही वो सूरत थी कि इंतहाई सूरत जिसको बोलते हैं, उसमें भी पहले सब्र करे, तहम्मुल करे, बर्दाश्त करे। क्योंकि होता यह है कि रिश्वत देने के बाद भी काम नहीं बनता, तजुर्बा यही है, काम फिर भी नहीं होता। हाँ, वो एक तहम्मुल है, बर्दाश्त है, उसको वक्त को गुजार ले, इंशाअल्लाह ताला अल्लाह से दुआ मांगता रहे, एक दफा नहीं हर जब जाना हो जाए, तहम्मुल से वो कहे साहब ये नहीं होगा, आप काम करें। यकीन जानिए, हमारे एक दोस्त है, उनका केडीए में काम फंसा हुआ, इमारत के मुतालिक लगे रहे, मुझसे मशवरा किया, मैंने कहा तकरीबन 2 लाख के करीब रिश्वत मांगी गई, मैंने कहा हर किस्मत देना, अगर आपको करना ही है तो इतना पैसा सदका कर दे। इस शरीर में आता है कि सदका बुरी बलाओं को टालता है, अल्लाह रब के गुस्से को बुझाता है, हम अल्लाह को नहीं मनाते, उतना पैसा दे दे। एक नवाब साहब अजीब थे, बुजुर्गों से ताल्लुक था, उनका अजीब एक मामला था, वो मामला ये था कि कभी जब बीमार होते तो सबसे बेहतरीन डॉक्टर के पास जाते, उस डॉक्टर से उम्दा नुस्खा लिखवाते, दवा खाने में भेजकर उसकी कीमत का हिसाब लगवाते कि उम्दा अज्जा का के साथ जो दवा है बढ़िया वाली वो दवा लिख, तो जो वो कीमत बताता वो उतनी कीमत सदका कर देते, दवा ना खाते, अल्लाह उनको इसी में शिफा देता। ये उनका अल्लाह के साथ मामला था। मैं ये नहीं कहता कि आप जो है दवा ना खाएं, मैं आपको ये नहीं दावत, एक बात बता रहा हूं कि उस शख्स का ईमान देखिए, यानी अल्लाह ताला पर इतना ईमान कि हदीस शरीफ पर में आता है कि अपने बीमारों का इलाज सदके से करो। लेकिन एक बात याद रखिएगा, सदके से मुराद, क्योंकि सदके का नाम आते ही काला बकरा जहन में आ जाता है। मेरे मुर्शिद के पास एक साहब आए तो अब्दुल हफीज भाई और आगे आ जाए, आप हजरात भी थोड़ा थोड़ा आगे हो जाए, आइए जनाब इधर इधर सामने को आ जाए, मध्य मुकाबिल आइए जनाब, कह सके के मुकाबिल में हम भी थे। एक साहब मेरे मुर्शिद के पास आए, उन्होंने कहा कि वो अफसर किसी दफ्तर में, वो कहा कि हजरत मैं बलूचिस्तान में एक पीर के पास गया और उसको मैंने ये कहा कि मुझे अपने दफ्तर में मुझे प्रोमोशन चाहिए, तरक्की चाहता हूं मैं दफ्तर में। तो पीर ने कहा हो जाएगा, तो मेरे आस्ताने में फर्नीचर डाल दो। देखो बेटा ऐसे बैठो ना, सीधे बैठो, हाँ आगे टेक ना लगाना, अभी तो बहुत काम करने का कमर से, तो अब्बा से बड़ा कद हो गया आपका है ना। तो हजरत से मेरे शेख दावत बरकातुम से हजरत क्या के आस्ताने, उसने कहा मेरे फर्नीचर डाल दो। ये बात है 70 के जमाने की, तो उसने उस जमाने में 10,000 रुपए का फर्नीचर डाला, जो आज के लाखों रुपए बनते हैं, सैकड़ों में तनख्वाह होती थी उस जमाने में, 1,000 रुपए का उसने फर्नीचर डाला। फिर उस पीर ने एक वजीफा दिया, कहा देखो ये वजीफा पढ़ो, लेकिन एक बात का ख्याल करना कि वजीफा पढ़ते हुए बंदर का ख्याल ना है। दिन के बाद वो साहब गए, और होता क्या कि तरक्की प्रोमोशन के बजाय डीमोशन हो गया, तरक्की के बजाय तनजुली हो गई, जिस ओहदे पे थे उससे भी नीचे आ गए। अब वो नाराज के 10,000 का जोन था ना कि उसके आस्ताने पर डाला, पहुंच गए कि भाई तुम्हारे तुम्हें 10,000 रुपए दिए थे, ये क्या हो गया? उन्होंने कहा सच सच बताओ, जब तुम वजीफा पढ़ते थे बंदर का ख्याल आता था? उसने कहा अरे जालिम, ये तेरे कहने की वजह से तो आता था, मैं क्या बंदर का क्या करना, जहां तुमने जब कहा बंदर का ख्याल है, जहां तस्बीह पकड़ता था बंदर सामने आके बैठ जाता था। तो मेरे मुर्शिद फरमाते हैं تو اس نے حضرت سے کہا کہ حضرت یہ عجیب کام، فرمایا تو تم اتنے پڑھے لکھے آدمی ہو، تمہیں عقل نہیں ہے؟ 10,000 روپیہ اس ظالم کو دے دیا اور ابھی بھی تمہیں عقل نہیں کہ اس نے تمہیں ایسے بیوقوف بنایا؟ ظاہر بات ہے جب انسان کو ایک چیز سے منع کیا جائے گا اس طریقے سے تو وہی ہوگا، ذہن سازی یہ ہے، اور اس نے تمہیں بدھو بنا کر پیسے بٹور لیے. تو میں عرض یہ کر رہا تھا کہ جہاں صدقے کی بات آتی ہے فوراً کالا بکرا ذہن میں آ جاتا ہے، کہتے ہیں جان کے بدلے جان دو، اور یہ اس قسم کے پیر بھی کالا بکرا ہی منگواتے ہیں، اور کالا بکرا بھی ایسا ہو جس کا ایک بال بھی سفید نہ ہو، تمام بال کالے ہوں. آسان ہے کوئی؟ ہاں یہ آج کل جو ہے ویلفیئر والوں نے سارے چن کے اپنے پاس جمع کر کے رکھے ہوئے، کہیں نہیں ملیں گے. جو ہے کالا بکرا. تو یاد رکھیے گا کہ صدقے کا مسئلہ یہ ہے کہ صدقہ ہے جو ہمارے بزرگوں نے فرمایا اور سکھایا کہ صدقہ در حقیقت کسی ضرورت مند کی ضرورت کو پورا کرنا ہے. اب اگر اس کو موشن لگے ہوئے ہیں تو آپ اس کو بکرا کھلائیں گے کیا؟ تو کپڑے کی ضرورت ہے تو کہا بے فکر رہو، یہ قربانی کی کھال ہے نا، اس کے جا کر جو ہے نا اپنا بنیان اور ایک دھوتی بنا لینا اس کی. کیا بکرے کی کھال پہنے گا کیا وہ؟ تو کیا ہے کہ جی اس کی ضرورت کو پورا کرنا ہے، دوا کی ضرورت ہے. اب رہی بات کہ جی کہتے ہیں جی ہم کیش نہیں دیں گے، ٹھیک ہے، افضل نقد دینا ہے، یاد رکھیے گا افضل کیا ہے؟ نقد، کیش. لیکن جی ہم کہتے ہیں جی اعتماد نہیں ہے، وہ کیا کرے گا؟ ٹھیک ہے آپ اس سے پوچھ لیں بھائی آپ کو کیا چاہیے، آسان کا. وہ فرمائش کرے گا کہ مجھے جو ہے 60 انچ کا LCD ٹی وی چاہیے، بس اس کو دلا دے. فقیر آیا نا، اس نے کہا کہ بھائی چائے پلا دو. ایک آدمی ہوٹل پہ بیٹھا تھا، فقیر آیا، اس نے کہا بھائی چائے پلا دو. اس نے کہا ویٹر سے کہا اس کو ایک کپ چائے دے دو، ساتھ میں اس کو بھی اس کا خیال ہے، اس نے کہا اچھا ساتھ میں کیک رس بھی دے دو. انہوں نے نہیں بھائی کیک رس نہیں. بھائی کیوں؟ کہا ساری چائے تو کیک رس بھی جائے گا، میں کیا پیوں گا. ہمارے یہاں جو یہ رواج بن گیا کہ کالا بکرا جان کے بدلے جان، تو یہ درست نہیں ہے. صدقہ ایک کثیر المعانی لفظ ہے، جیسے حدیث شریف میں آتا ہے کہ اپنے مسلمان بھائی سے مسکرا کر ملنا یہ بھی صدقہ ہے. تو صدقہ در حقیقت اس معنی میں استعمال ہوتا ہے کہ ہر وہ عمل، چاہے وہ مال خرچ کرنے کی صورت میں ہو، چاہے اخلاق کی صورت میں ہو، کہ جس سے جو ہمارے لیے اجر اور ثواب اور نیکی کا ذریعہ بنے وہ صدقہ ہے. جس کے اندر ہم اپنے ماں باپ کے لیے جو دوا لے کر آتے ہیں وہ بھی در حقیقت صدقہ ہے. اپنی بیوی بچوں کی ضرورت پر جو خرچ کرتے ہیں، ضرورت کا لفظ یاد رکھیے گا. اور ضرورت کی کیا تعریف ہے؟ میرے مرشد میرے شیخ فرماتے ہیں کہ حکیم الامت تھانوی رحمتہ اللہ نے فرمایا کہ ضرورت کی تعریف یہ ہے کہ جس کے نہ کرنے سے ضرر ہو، یعنی نقصان ہو. جیسے روٹی کھانا ضرورت ہے، بریانی کھانا ضرورت نہیں ہے، ٹھیک ہے نا صاحب، سمجھ میں آئیے نا. یہ ہے چیز کہ روٹی کھانا ضرورت، بریانی کھانا ضرورت نہیں ہے. یہ اس کا آسان ایک قاعدہ ہے ضرورت کا، یعنی جس کام کے کرنے یا نہ کرنے سے ضرر ہو وہ ضرورت ہے، کہ جی ہماری ضرورت ہے. اس فارمولے پر آپ ہر چیز کو رکھ سکتے ہیں کہ یہ کام ضروری ہے کہ نہیں ہے، کیونکہ وہ ایسا کام ضروری ہوتا ہے جیسے بچہ ہے نا، بچے کے ہاتھ میں کاپی پینسل دے دیں، یا بچے کے ہاتھ میں وہ جو کھیل تماشے کی آج کل چیزیں ہوتی ہیں، وہ بچہ اپنے کھیل تماشے میں لگا ہوتا ہے، اس کو اس کا ابا بولے بیٹا یہ کام کرو، آپ دیکھتے نہیں میں کتنا ضروری کام کر رہا ہوں. اس وقت اس بچے کی نظر میں وہ اتنا اہم کام ہوتا ہے کہ اس کام کے مقابلے میں کچھ نہیں ہوتا. وہ کیا سمجھتا ہے کہ میں اتنا ضروری کام کروں کہ اف میرے بغیر نہ دنیا چلے گی، نہ ملک چلے گا، ना घर चलेगा ना दफ्तर चलेगा, ये आलम है। तो बीवी बच्चों की जरूरत पर जो माल खर्च किया जाता है, खाने पीने, उनकी लिबास, उनकी दवा दारू वगैरह, मेरे प्यारे दोस्तों, इस पर भी अज्र मिलता है। यहां तक के अगर खुश करने के लिए उसको आइसक्रीम भी खिला दे, उस पर भी अज्र मिलेगा। सदका यह है। अब वो जो सदके की दो किस्म है, एक है नफली सदका। नफली सदका मालदार को भी दे सकते हैं। वो कैसे? जैसे किसी को तोहफा दिया, इंसान किसी के घर गया, कोई तोहफा लेकर चला गया, वो मालदार है, लेकिन आप जो तोहफा देते हैं ये भी सदका है। और शादी पर जो लिफाफा दिया जाता है, फिर उस लिफाफे को लिखा भी जाता है, मुझे इसका सदका होना समझ में नहीं आता। शायद आप समझे मैं उसकी हिमायत करूंगा कि वो तोहफा देने के लिए एक शर्त है। वो शर्त यह है कि तोहफा देने वाला बदले की नियत ना रखे कि मुझे बदला मिलेगा। और जाहिर बात है, हम जो शादी वगैरह पे देते हैं, पता है कि अगर नहीं दिया तो आइंदा ये बुलाएंगे नहीं, तो उसके बाद बातें अलग सुनाएंगे, क्योंकि हमारे यहां तो माशाल्लाह पूरी लिस्ट तैयार होती है। उम्मीद यह है कि जिनकी 15-20 साल पहले शादी हुई होगी, उनकी शादी की भी वो लिस्ट होगी मौजूद। नेक गुमान तो मेरा यही है कि वो लिस्ट मौजूद होगी कि फुलां की फुप्पी की नंद की भावज की सास ने क्या दिया था। ये रिश्ता एक दफा होता, दोबारा ना पूछेगा कि फुलां ने क्या दिया था। फिर उसके बाद जब उनके यहां शादी का प्रोग्राम होता है तो फिर वही लिखा निकालते हैं और फिर वही उतने ही लिफाफे में भरकर दिए जाते हैं। तो दर हकीकत मेरे दोस्तों, ये हदीस शरीफ में बेशक है ये कि जो तुमको तोहफा दे उसको तुम तोहफा दो, बदला दो। लेकिन हमारे ऐसा मामला नहीं है, खुसूसन इस शादी ब्याह की रसूमात में। इस पर एक बात याद आई, मेरे मुर्शिद ने सुनाया कि एक बुजुर्ग थे, एक शख्स उनकी गीबत किया करता था। गीबत का जो गुनाह है, सरवरे आलम सल्लल्लाहु अलैहि वसल्लम ने इसको जिना से अशद फरमाया। अल गीबतु अशद्दु मिनज जिना, गीबत का गुनाह जिना से भी अशद है। साहबा ने पूछा कि इसकी वजह क्या है, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि जिना अल्लाह का हक है, जिसने जिना किया वो अल्लाह से माफी मांग ले, लेकिन गीबत जो है वो बंदों का भी हक है, अल्लाह से भी माफी मांगनी होगी, बंदों से भी माफी मांगनी होगी। कितनी अजीब बात यह है, मर्द हो औरत हो, जो दीनदार नहीं है उनका रोना इतना नहीं है, लेकिन अफसोस की बात कहता हूं कि दीनदारों की मजलिस भी गीबत से खाली नहीं है। जो दीनदार नहीं उसका क्या रोना। और ये ऐसी हो, ये है इसका नाम है कि ऐसा गुनाह है कि हासिल कुछ भी नहीं है, अपना वक्त का जिया और बर्बाद। सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम ने इसको जिना से अशद फरमाया। एक मुसलमान जिना के नाम से रोंगटे खड़े हो जाते हैं कि इतना शदीद अशद गुनाह मैं करूं। लेकिन कितनी अजीब बात है, हमारी जबान गीबतों से खाली नहीं है। और गीबत की हकीकत क्या है? गीबत यह है कि किसी मुसलमान भाई या किसी मुसलमान बहन के अंदर अगर कोई बुराई मौजूद हो, उस बुराई का तज़किरा करना, या ऐसा उसका तज़किरा करना किसी चीज का कि अगर वो मौजूद हो तो उस तज़किरे को अच्छा ना समझे। दो, तीसरी चीज ये कि किसी मुसलमान में कोई ऐब हो, उसकी आंख का, उसके कान वगैरह का या बाजों को बोलने में कोई आयब होता है, हाथ का है, तो उसको उस आयब से पुकारना और आयब से याद करना। जैसे किसी की आंख में कुछ हो, मान लो आंख भेंगी है, हो गया वो, है नहीं है फलानी, अब वो आंखें बना के बता रहे हैं, वो टुंडा ऐसे, वो बोलता ऐसे, चलता ऐसे, देखा है उसको, मुंह ऐसे बनाती है, वो है ना नखरे। तो ये तस्किरा, ये गीबत है। इमाम बुखारी रहमतुल्लाह अलैह फरमाते हैं, अगर मैं किसी की गीबत करता, इमाम बुखारी रहमतुल्लाह अलैह के मकामात जो अल्लाह ने अता फरमाए उनके में देखिए, इमाम बुखारी वो आदमी है कि जिन्होंने सारी जिंदगी किसी शख्स की गीबत नहीं की, सारी जिंदगी अल्लाहु अकबर, ताल्लुक मोहल्ला देखिए, हाय जिस दिल ने पिया खूने तमन्ना बरसों, हाय जिस दिल ने पिया खूने तमन्ना बरसों, उसकी खुशबू से ये काफिर भी मुसलमान होंगे। तो देखिए ना, इमाम बुखारी की किताब को अल्लाह ने क्या मकबूलियत दे दी, ऐसे ही मिला, अरे जिंदगी किसी की गीबत नहीं की। और फरमाया कि अगर मैं किसी की गीबत करता तो अपनी मां की गीबत करता। क्यों? अब देखिए इन हजरात की नजर, क्योंकि जो गीबत करता है दर हकीकत वो अपनी नेकियां उसको भेजता है, अगर इसके पास नेकी नहीं होगी तो जिसकी गीबत करेगा उसके गुनाह इसको मिलेंगे। तो गोया इमाम साहब क्या फरमा रहे हैं कि अगर मैं अपनी मां की गीबत करता, यानी मैं अपनी नेकियां उनको देता तो मेरे काम ही आती ना, ये मां के लिए तोहफा हो जाता। ये कितनी अजीब बात है, मेहनत की कमाई मुफ्त में गवाई, ये जुमला सुना ना जरा, मेहनत की कमाई और मुफ्त में गवाई, यानी गीबत की हमने और उसको मुफ्त में आगे किसी के हवाले कर दिया। मेहनत हम करें, कमा के अगला ले जाए। वो हमारे एक दोस्त ने सुनाया, साउथ अफ्रीका के हैं, उन्होंने सुनाया कि एक आदमी वहां जो है, हमारे यहां जैसे महाना तनख्वाह मिलती ना, वहां पर हफ्तावारी हिसाब है, वीकली वेजेस पर है वो लोग, तो हफ्ते के हिसाब से उनको पैसे मिलते हैं। क्या एक आदमी जो है वो हफ्ते को जुम्मे के दिन, उनको हफ्ता इतवार छुट्टी जुम्मे को मिलती, तो जुम्मे के दिन वो लेकर आता तो उसको रास्ते में डाकू लूट लेते। कई हफ्ते ऐसा हुआ, बड़ा परेशान, बीवी ने बोला भाई कोई तरकीब सोचो, अब जो आता है वो लूट के ले जाते, हमारा तो सारे अखराजात मुश्किल हो गए हर हफ्ते ही मारा। तो उसने क्या किया, उसने क्या किया, जब तनख्वाह मिली बेकरी पर गया, एक बन होते ना बड़े बेकरी डबल रोटी तो काट के देते ना, तो उसने एक बड़ा सा बन लिया, बन को काटा और उसके अंदर पैसे डाल दिए और डबल रोटी लेकर आ रहा है, डबल रोटी लगाया, रास्ते में डाकू मिल गए, डाकुओं ने उसको रोक लिया, उन्होंने निकाल माल। उसमें से एक डाकू को देखा कि ये वही आदमी जिसको हर हफ्ते हम लूटते हैं, उसने यार छोड़े इस बेचारे को, ये बेचारा हर हफ्ते हम इसको लूटते हैं, चलो छोड़ो आज इसको छोड़ दो, लाओ यार डबल रोटी दे दो। खाली मेरे प्यारे दोस्तों, मेहनत की कमाई और मुफ्त में गवाई, जिक्र इबादात तिलावत नेक सोहबतें, नूर मिला, हज उमरा किया, तबलीग में चले गए, कुछ देर मस्जिद में दर्श में बयान में बैठ गए, जो नूर मिला वो सब गवा दिया। नूर हमारे पास रहना ना चाहिए, बेनूर अच्छे लगते। अब वो गीबत की, सब अपना माल आगे बढ़ा दिया, तो अल्लाह ताला को ये पसंद नहीं है गीबत। मेरे मुर्शिद फरमाते हैं कि देखो, अगर किसी बाप का कोई बेटा आवारा चरसी किस्म का हो, बाप اپنے اس بیٹے کی برائی اگر ہوٹلوں میں ہو رہی ہو کہ فلاں چرسی آوارا ہے، باپ پسند کرتا ہے؟ حالانکہ کتنا چرسی آوارا بدماش ہے، لیکن باپ وہ بھی پسند نہیں کرتا. فرمایا اللہ تعالیٰ کو اپنے چاہے وہ نالائق بندے ہیں، گنہگار بندے ہیں، لیکن اللہ تعالیٰ کی محبت اور شفقت ایسی ہے کہ اپنے ان بندوں کی برائی دوسرے بندوں سے یہ اللہ کو پسند نہیں ہے. سبحان اللہ، یعنی محبت دیکھیے اس مولا کی کہ یہ بندہ نالائق ہے، میرا ہے، میں جو چاہے ڈنڈے ماروں. جیسے باپ کہتا ہے میں پٹائی کروں گا، لیکن تم کیوں بولتے ہو؟ باپ کو پسند نہیں ہے. سبحان اللہ، اللہ تعالیٰ کی محبت، ان کی رحمت اور کرم دیکھیے کہ اس بندے کی برائی ان کو پسند نہیں ہے، میں جانوں وہ جانے، تم کیوں برائی کرتے ہو؟ یہ غیبت وہ ہے کہ جو برائی اس کے اندر موجود ہو، عیب اس کے اندر موجود ہو. اور ظاہر بات ہے جب ہماری ریل گاڑی چلتی ہے غیبت کی، تو عیب سے شروع کرتے کرتے بہتان بھی شروع ہو جاتے. یعنی بہتان وہ ہے کہ جو برائی اس کے اندر موجود نہ ہو، وہ بہتان ہے. اور یہ غیبت سے بھی بڑا گناہ ہے. مرد ہو، عورت ہو، اس میں سب ملوث ہیں. دیندار بھی اس میں ملوث ہیں، ان کی مجلسیں بھی خالی نہیں ہیں. لہذا اس کا طریقہ سیدھی سیدھی بات کہ کوئی شروع کرے، بھائی صاحب مہربانی کر کے جہنم میں جانے کے اور بھی راستے ہیں، بس اس طرح سے ہو. اگر روک نہیں سکتا تو اٹھ جائے، چلا جاؤ اس جگہ سے. میرے شیخ دعوت برکات تم کو دیکھیے، فرمایا کہ جس مجلس میں شیخ تشریف فرما ہو، اللہ والے ہو، وہاں پر اللہ تعالی کی رحمت کی بارش ہوتی ہے. اور فرمایا اگر اسی مجلس میں غیبت شروع ہو جائے تو گویا بارش کے ساتھ اولے بھی پڑنا شروع ہو گئے. اور جب اولے پڑتے ہیں تو وہاں ٹھہرتے نہیں ہیں، پھر بارش میں نہیں نہاتے، بھاگتے ہیں وہاں سے. فرمایا اسی طرح اٹھ کے چلے جاؤ، چاہے وہ دینی مجلس ہو، اگر وہاں غیبت ہو رہی ہے تو وہ دینی مجلس ہے، وہاں سے بھی اٹھ کے چلا جائے. وہ جو بزرگ تھے، وہ شخص ان کی غیبت کیا کرتا تھا، اللہ تعالیٰ اس گناہ سے ہم سب کو محفوظ فرمائے. کیونکہ زبان ہے نا، اس میں زبان اور کان مشغول ہوتے ہیں. ارے ہے نا، وہ دیکھا ہے کیسے اتراتی ہے؟ گھمنڈ تو دیکھو، گورنمنٹ آفیسر کیا بن گیا، نخرے نہیں ملتے، گاڑی کیا مل گئی، بس آنکھیں ماتھے پہ آ گئی ہیں. پتا ہے کیسے؟ یہ کیا ہے؟ اچھا یار، مجھے بھی کچھ کچھ ڈاؤٹ تھا، آج تم نے راز آؤٹ کیا، میں بھی تو کہوں، یہ چکر کیا ہے؟ تو اس سے اچھا ہیں، اور بتاؤ. اس طرح کرتے کرتے سلسلہ، بس وہ ایک حرام لذت، نفس کو مزہ، زبان اور کان مشغول، نتیجہ یہ ہے کہ قلب بالکل بے نور ہو جاتا ہے میرے پاس. تو وہ بزرگ کی، وہ شخص غیبت کیا کرتا تھا، تو آپ کیا کرتے تھے؟ وہ اللہ والے، میرے مرشد نے سنایا کہ وہ اللہ والے اس کو کچھ نہ کچھ تحفہ بھیجتے تھے. یہ سلسلہ جاری، وہ غیبت کرے، یہ تحفہ بھیجے. غیبت کا مسئلہ یہ ہے، غیبت کی معافی کا مسئلہ یہ ہے کہ اگر غیبت کی اطلاع، جس شخص کی غیبت، جس عورت کی غیبت کو کی گئی ہو، اس کو اطلاع ہو گئی، تو اس سے معافی مانگنا واجب ہے. اگر اس کو معلوم نہیں ہے کہ میری غیبت ہوئی ہے، تو جس مجلس میں غیبت کی ہو، جن لوگوں کے سامنے، انہی کے کہہ دے بھائی یہ میری نالائقی کا کام ہے، یہ سخت میں نے نالائقی کا کام کیا، اللہ مجھے بھی معاف فرمائے، میرے کہہ جو میں نے کہا سننے والے کو بھی. پھر میرے مرشد نے فرمایا قل اللہ شریف 3 مرتبہ پڑھ کے اس کا ثواب اس کو بخش دو، تاکہ کل قیامت کے دن دیکھے کہ غیبت کی، غصہ ہے، پھر دے گا یار چلو کچھ قرآن پاک، کچھ نامہ اعمال میں دیا، چلو اب اس سے کیا لڑنا، تمہارا کام پورا ہو جائے گا. ہاں زندہ کہو، क्योंकि उसको मारना जरूरी नहीं है जी। जिंदों को सवाब पहुंचाया जा सकता है। हाँ, क्योंकि हमारे यहाँ ये वाकई देखो अजीब बात है, हम ये समझते हैं कि सवाब देने के लिए मुर्दा का ही है। लिहाजा मैं अल्लाह ताला का शुक्र अदा करता हूँ कि मेरा अपने शेख के मुतालिक मामूल है कुरान पाक पढ़कर हजरत वाला को उसका सवाब पहुंचाना। असल में ये साले सवाब को समझ लीजिए, फिर आपको काम आसान हो जाएगा। ये साले सवाब कहते हैं कि सवाब को मुंतकिल करना, यानी एक नेक अमल किया, नमाज, रोजा, माल खर्च करने, जिक्र या किसी इबादत की सूरत में कोई एक नेक अमल किया, उसका सवाब मुझे मिला, मैंने वो सवाब आगे दे दिया। ये है। अब वो जिंदा को दे मुर्दा को दे एक बराबर हुआ कि नहीं? इसीलिए मर गया मरदूद ना फातिहा ना दुरूद। अब आइए फातिहा की तरफ। अब मुझे माफ करे कि ये सवाब का काम मैंने कभी किया नहीं, लेकिन कुछ इसमें बात रस करनी, अगर कोई गलती हो तो मैं अभी से इस्तिग़फ़ार करता हूं कि फातिहा का अगर हक अदा ना कर सकूं। होता यह है कि एक देग में से एक प्लेट निकाल लेते हैं, थोड़ा ऐसा स्टाइल होता है ना, फिर उस पर कुरान पाक पढ़ा जाता है। सुभान अल्लाह, श्री जाम्बो। मोबाइल में घंटी सादा हो, न श्री जाम्बो हो न वो एक रामबो हो, ठीक है ना। अब दीनी मजलिस है, मस्जिद है, इमाम नमाज पढ़ा रहा है, अचानक शुरू हो गया बोलो बोलो श्री जाम्बो, तो इमाम नमाज छोड़ के नाचना शुरू कर देगा। मालूम के मोबाइल पे फोन करो तो गाना बजता है, वो सुनता नहीं है, उसको तो पता ही नहीं। बाद लोग जानबूझकर लगाते हैं, वो सुनता नहीं है, लेकिन अगला फोन करने वाला उसको गुनाह मिल रहा होता है, और उसका गुनाह क्योंकि उसकी वजह से है, दादा उसके गुनाह में बराबर के शरीक है वो। की बात तिलावत कुरान पाक और नाथ शरीफ की, तो हमारे बुजुर्गों ने इसको भी मना फरमाया है कि घंटी की जगह न कुरान पाक की तिलावत लगाओ न नाज शरीफ, क्योंकि कुरान पाक की वक्फ करने का भी एक जगह होती कि कहां वक्फ करना है। बाद ऐसी जगह है कि अगर वहां पर वक्फ कर लिया तो काफिर भी हो सकता है। कुरान पाक अब्बास मरता मोबाइल जेब में, बैतुल खला में बैठे वहां नाज शरीफ चल पड़ी, कितनी आप सल्लम की तौहीन है। दादा आप सल्लम की तो अजमत का हक ये था। इमाम अबू हनीफा रहमतुल्लाह अलैह पर उनके जमाने पे एक इतराज हुआ, और वो एतराज ये हुआ था कि शरई मसला ये है कि हमें तीन या चार रकात पढ़नी है, और दो रकात के बाद हम बैठते हैं तशाहुद में अत्तहियात पढ़ते हैं, अत्तहियात लिल्लाह वस्सलावात वत्तय्यिबात السلام عليك أيها النبي ورحمة الله وبركاته السلام علينا وعلى عباد الله الصالحين أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله। इसको तहियात भी कहते हैं और तशाहुद भी बोलते हैं। और ये हजरत अब्दुल्ला इब्न मसूद रज़ियल्लाहु ताला अन्हु साहबी ने उम्मत को सिखाया। अब देखिए 1400 साल से लेकर आज तक लाखों नहीं करोड़ों नहीं अरबों इंसान तहियात पढ़ रहे, और एक वक्त नहीं दो वक्त नहीं तीन पांच पांच वक्त, फिर उसके बाद नवाफिल तहज्जुद इशराक अवाबीन अल्लाहु अकबर, और उस सारे सवाब नबी सल्लल्लाहु अलैहि वसल्लम की गुलामी की बरकत है कि हज़रत अब्दुल्लाह इब्न मसूद रज़ियल्लाहु ताला अन्हु को पहुंच रहा है और सारे आलम में पढ़ा जाता है। आज सजाओं में जा रहा है, वहां भी पढ़ा जा रहा है। तहियात के बाद दो रकात के बाद अत्तहियात पढ़कर खड़े होते हैं। अगर किसी ने दुरूद शरीफ शुरू कर दिया, क्योंकि नमाज में तो हमें सोना भी होता है, ख्याल भी पकाने होते हैं कि किससे कितने पैसे लेने हैं और किसके पास मेरा मोबाइल रह गया और किससे मैंने क्या करना है, तो जाहिर बात है पूरे प्रोग्राम बनते हैं ना। हकीम मुहम्मद थानवी फरमाते हैं कि एक औरत सिर्फ मगरिब की नमाज पढ़ती थी, ये पूछा भाई और भी नमाजें वो क्यों नहीं पढ़ती। देखा मेरी सब्जी की तीन दुकानें हैं, एक रकात में एक दुकान का हिसाब हो जाता है, तो तीन रकात में तीन दुकान का हिसाब। जैसे इमाम अबू हनीफा रहमतुल्लाह की एक बात और याद आई, एक शख्स आया कि हजरत पहले जमाने में लोग खजाना जो है अपने घरों में दफन करते थे या किसी ऐसी जगह पर, तो उसने कहीं खजाना अपना रखी रकम कोई खजाना भूल गया। इमाम साहब के पास आया इमाम अबू हनीफा रहमतुल्लाह अलैह के पास कि मैं खजाना भूल गया बताइए। फरमाया भाई ये हमारा काम है मसला बताना, इसका इससे क्या ताल्लुक है। फरमाया कोई फिकी मसला पूछो, शरीयत के कोई मसाइल पूछो, इसके थोड़ी। वो रोने लगा। इमाम साहब को अल्लाह वालों के दिल नरम होते हैं उन उलमा के। इमाम साहब फरमाया अच्छा चलो तुम एक काम करो, आज सारी रात नवाफिल पढ़ना। उसने जो नफिल पढ़ना उसने कहा बहुत अच्छा, गया रात ईशा के बाद तो अभी पहली रकात शुरू की थी, अभी रकात पूरी नहीं हुई कि शैतान ने भुला दिया था चुके, याद करा दिया, याद आया अरे वो तो वहां रखा है मैंने, अब तो दो रकात पूरी करना मुश्किल हो गई। जल्दी से सलाम फेरा और गया और खजान ले लिया और मजे से सो गया। अगले दिन इमाम साहब के पास गया कि हजरत अल्लाह आपको जज़ाए खैर दे, आपकी तरकीब से तो मेरा खजाना मिल गया। फरमाया क्या हुआ? कहा भी हजरत दो रकात भी मुकम्मल, पहली रकात मुकम्मल नहीं, खजाना याद आ गया। फरमाया कि बात यह कि शैतान ने तुझसे भुला दिया था और शैतान को यह गवारा नहीं था कि तू सारी रात नमाज पढ़े, इसलिए उसने तुझे जल्दी याद करा दिया था। तुझे चाहिए था कि इस नेमत के शुक्रिया पर तू सारी रात नमाज पढ़ता रहता। इमाम अबू हनीफा रहमतुल्लाह अलैह पर क्या इतराज था कि अत्तहियात के बाद मसला यह है कि अगर किसी ने दुरूद शरीफ शुरू कर दिया अल्लाहुम्मा सल्ली अला, यहां तक पढ़ा याद आ गया खड़ा हो गया, इसके जिम्मा सजदा साहब नहीं है। लेकिन अगर इसने आप सल्लम का नामे नामी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम कह दिया या उससे आगे बढ़ गया, अब इस पर सजदा साहब वाजिब हो जाएगा। इमाम साहब पर यह एतराज था कि देखो आप सल्लम के नाम पर सजदा साहब करा दिया, ये इमाम साहब पर एतराज हुआ। तो नबी सल्लल्लाहु अलैहि वसल्लम इमाम अबू हनीफा रहमतुल्लाह अलैह के ख्वाब में तशरीफ लाए और ख्वाब में फरमाया ए अबू हनीफा ये तूने क्या किया कि मेरे नाम पर उम्मत को तूने सजदा साहब कराया। तो आपने इमाम अबू हनीफा रहमतुल्लाह अलैह अदब से रस किया कि मेरे आका मैंने आपके नाम पर सजदा साहब नहीं कराया, आपकी अजमत और शान इतनी थी कि एहतमाम से आपको याद किया जाता, चूंकि ये भूल गया था ये तो बेफिक्र था और ये शख्स गफलत में था, गफलत की वजह से मैंने सजदा साहब करवाया। असलम ये जवाब सुनकर मसरूर हो गए, खुश हो गए, गाफिल है ना, आखिर अगर वो उसको याद रहता तो कभी पढ़ता वो तो खड़ा होता, लेकिन गफलत है तो गफलत पे उस गफलत से जगाने के लिए सुभान अल्लाह। मेरे प्यारे दोस्तों, बुजुर्ग जो है वो तोहफा भेजते थे उसको भी बदले में, तो बात चल रही थी इस साले सवाब की फातिहा, तो वो कुरान पाक पढ़ते हैं थोड़ा सा खाना निकालकर। ये जो मैं तकरीर कर रहा हूं ये हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह की तकरीर है और बहेश्ती ज़ेवर में भी लिखी हुई है। अब होता यह है कि वो थोड़ा सा खाना देग में से निकाल के रख लिया, उस पर पड़ा कुरान पाक। हकीम उल उम्मत पूछते हैं सवाल यह है कि हम जो ईसाले सवाब कर रहे हैं तो वो खाने का कर रहे हैं या कुरान पाक का? तो इसका जवाब क्या है? खाने का, उसका तो नहीं ना, कुरान पाक का तो नहीं। तो अगर खाने का सवाब है तो क्या खाने के लिए उस पर कुरान पाक पढ़ना जरूरी है? अगर कोई किसी एक आदमी जा रहा है मोटरसाइकिल पर जा रहा है, निकला एक होटल वाले से दोस्ती, एक वहां पर फकीर मिल गया, उसने कहा भाई बहुत मिस्कीन भूखा हूं, कई रोज से खाना नहीं खाया, मालूम है ये आदमी सच बोल रहा है, होटल वाले से कहा यार इसको खाना खिला दो, शाम को मैं वापस आऊंगा जल्दी है मैं पैसे दे दूंगा। اب وہ جو فقیر مسکین کو کھانا کھلائے گا ثواب نہیں ملے گا نا، ملے گا کہ نہیں؟ لیکن فاتحہ تو پڑھی نہیں اس، کیسے ثواب ملے گا؟ کیونکہ ہمارا عمل بتاتا ہے ثواب نہیں ملے گا، سمجھے نا؟ تو کھانا کھلانے پر ثواب ہے، اگر کوئی آدمی اس پر قرآن پاک نہ پڑھے ثواب ملے گا کہ نہیں ملے گا؟ تو حکیم الامت پوچھتے ہیں، ایک سوال یہ پیدا ہوتا ہے کہ ثواب آپ قرآن پاک کا ارسال کر رہے ہیں یعنی آگے منتقل کر رہے ہیں یا کھانے کا؟ اگر کھانے کا منتقل کر رہے ہیں تو کیا اس پر قرآن پاک پڑھنا ضروری ہے؟ اور اگر قرآن پاک کا کر رہے ہیں تو کیا ساتھ میں بریانی بھیجنا بھی ضروری ہے کہ اللہ میاں تھوڑی سی بریانی بھی ساتھ میں لے لے؟ یعنی کتنی عجیب، حضرت نے کیسا اس کا آپریشن فرمایا، اور پھر فرمایا مزے کی بات دیکھیے، یہ سالے ثواب ہے کہ مجھے ثواب ملا، جیسے ابھی عرض کیا نا، ایک میں نے نیک عمل کیا مجھے ثواب ملا، وہ ثواب میں نے آگے بڑھا دیا، یہ سالے ثواب کہلاتا ہے، یعنی ٹرانسفر، ایصال یعنی ٹرانسفر کرنا، ٹرانسفر کے لیے شرط ہے نا کہ میرے اکاؤنٹ میں ہونا چاہیے، تو نیک عمل کر کے میرے اکاؤنٹ میں آیا نیک ثواب، وہ میں نے آگے ٹرانسفر کر دیا۔ اب مزے کی بات، حکیم الامت فرماتے ہیں، دیکھیے کیسا عجیب لطیفہ ہے، فرماتے ہیں کہ جس وقت ثواب تھا جس چیز کا، وہ ثواب آگے بڑھایا نہیں، کس چیز کے ثواب؟ قرآن پاک پڑھنے کا، وہ ثواب نہیں دیتے، صحیح ہے نا جی؟ کیونکہ ثواب کھانے کا دیتے، قرآن پاک کا نہیں دیتے، لہذا قرآن پاک پڑھا اس کا ثواب ہے، وہ ثواب آگے دے نہیں رہے، اور کھانا ابھی کھلایا نہیں ثواب ملا نہیں آگے بڑھا دیا، سمجھ رہے ہیں نا؟ یعنی ابھی کھانا کھلایا نہیں ثواب ملا نہیں کیا آگے بڑھایا، اور جس وقت کھانا کھلا دیتے ہیں ثواب مل جاتا ہے آگے دیتے نہیں، یہ ہے ہماری رسموں کی حقیقت۔ کیسے حضرت نے کتنے ایسے انداز سے سمجھایا کہ قرآن پاک پڑھا، اگر آپ یہ سمجھتے کہ قرآن پاک کا ثواب ہے تو اللہ میاں کو بریانی کی لالچ دینے کی ضرورت نہیں ہے، قرآن پاک پڑھے ثواب پہنچا دے، ہر نماز کے بعد، ہر نماز سے مسجد میں جاتے بجائے اس کے بیٹھ کے پنکھے گنے گھڑیاں کے دیکھ کر، تھوڑی قرآن پاک نکال کر کچھ قرآن پاک کی تلاوت کر لیں، ذکر کر لیں، دعائیں مانگ لیں، کتنی ہماری ضرورت ہے، تو اس کے لیے کوئی بریانی کی ضرورت نہیں ہے۔ اور اگر ثواب ہے، ثواب قرآن پاک کا ملا آگے دیا نہیں، کیونکہ کھانے کا دینا ہے، کھانا ابھی کھلایا نہیں ثواب ملا نہیں، کیا چیز آگے دی بھائی، سمجھ رہے نا جی؟ اور جب کھلا دیا اب ثواب مل گیا، اب اتنے کنجوس ہیں آگے دیتے نہیں، یہ ہے اس رسم کی حقیقت جس کا حضرت نے آپریشن پوسٹ مارٹم فرما دیا اور سمجھا دیا۔ میں حدیث شریف میں آتا ہے کہ کھانا کھلانا ایمانیات میں سے ہے، کھانا کا کھلانا مستقل اجر کا ذریعہ ہے، مستقل ثواب ہے یہ، یعنی کھانا کھلانا یہ ایمانیات میں سے، ایمان کے حصے میں سے کہ کھانا کھلانا، اتنا عظیم الشان اجر کی چیز ہے یہ کہ جس شخص کا ایمان، دادا ابراہیم علیہ السلام بغیر مہمان کے کھانا نہیں کھاتے تھے، ایسی چیز ہے، لہذا جن کا ذوق ہوتا ہے، جن کو اللہ تعالیٰ ایمان عطا فرماتے ہیں، اس ایمان میں جیسی ترقی ہوتی ہے ان کا کھانا کھلانے کا ذوق بڑھ جاتا ہے، تو یہ تو نعمت ہے۔ لیکن میرے ساتھ، میرے دوستو، اس کو اپنی اس رسموں کے ساتھ نتھی کرنا، یہی کہا جائے گا کہ یہ مذاق ہے، مذاق، کہ جس چیز کو، جس کی کوئی حقیقت نہیں ہے، جس کی کوئی وہ چیز نہیں ہے، کھانا کھلائے کوئی نہ کوئی، روزانہ کھانا کھلائے، ماشاءاللہ جذبہ ہے، لوگ کرتے ہیں اپنی ضرورت گنجائش کے مطابق، کتنی بڑی نعمت کی چیز ہے۔ تو وہ بزرگ تحفہ بھیجتے تھے، شخص کو شرم آئی کہ دیکھو میں ان کی اتنی غیبت کرتا ہوں، میں غیبت کرتا ہوں، یہ میرے ساتھ کیا معاملہ کرتے ہیں؟ یہ ہے انسانیت کا کہ اگر میرے ساتھ کسی نے برا کیا میں اسے میں بھی نہیں چھوڑوں گا اس کو، وہ میرے ابا کے مرنے پہ نہیں آیا، مرے اس کا باپ میں بھی نہیں جاؤں گا۔ صاحب بیٹھے ہوئے تھے، بیوی نے کہا ارے بھائی شرم کر، تیری دوست کی بیگم مر گئی ہے، اس کا جنازہ تو یہیں بیٹھا ہوا ہے۔ اس نے کہا نہیں مجھے شرم آتی ہے۔ جنازے پہ جاتے ہو تجھے شرم آتی ہے؟ اس نے کہا ہاں شرم. کہا کون سی شرم آتی ہے؟ کہا یہ اس کی تیسری بیوی ہے جو مر رہی ہے, تین دفعہ وہ مجھے بلا چکا ہے, مجھے شرم آتی ہے, میں ایک دفعہ نہیں بلا سکا. میرے پیارے دوستو, اس آدمی کو شرم آئی. اس نے کہا کہ دیکھو میں کتنا نالائقی کے کام کرتا ہوں کہ اس اللہ والے کی غیبت کرتا ہوں, اور اس اللہ والے کا ضرب دیکھو کہ وہ ہمیشہ مجھ کو تحفے بھیجتا ہے. بس شرم لیا سے اس نے غیبت چھوڑ دی. ادھر اس نے غیبت چھوڑی, ادھر بزرگ نے وہ تحفے چھوڑ دی. ایک دن وہ پہنچ گیا حضرت, بڑی عنایتیں فرماتے تھے, شفقتیں فرماتے تھے, حضرت کی عنایتیں شفقتیں بند ہو گئی. فرمایا بھائی معاملہ تو دونوں کی طرف سے برابر تھا, تم ہم پر شفقت کرتے تھے, ہم تم پر شفقت کرتے تھے, معاملہ برابر تھا. تو میرے پیارے دوستو, صدقہ یہ نعمت ہے, صدقہ یہ نعمت ہے, لیکن اس کا طریقہ کیا ہے کہ جس کی ضرورت ہو اس ضرورت پر پورا کرنا. مساجد ہے, مدارس ہے. البتہ ہمارے بزرگوں نے ایک نصیحت کی ہے, وہ نصیحت یہ ہے کہ دینداروں کو ترجیح دو. اس کی وجہ, وہ دین کے کام کرے گا, نیک کام کرے گا, ثواب پلس ملے گا, اور اگر گناہ کار کو کیا تو وہ ساتھ گناہ کی بدماشی بھی کرے گا. کیونکہ اللہ معاف کرے کتنے ایسے لوگ کہ زکات لے کر وہ ٹی وی اور پتہ نہیں اس قسم کی دوسری چیزیں بھی لیتے ہیں. اللہ تعالیٰ اس غیبت کے گناہ سے بھی ہم سب کو بچائے, اور اللہ کے راستے میں مال خرچ کرنے کا ذوق یہ بڑی نعمت ہے. اس لیے میں یہ بات اکثر عرض کیا کرتا ہوں کہ ہمارے اہل کراچی میں صدقے کا ایک ذوق تھا. میں افسوس کے ساتھ تھا کا لفظ لگا رہا ہوں, اب وہ ذوق نہیں ہے. اور اس کی سب سے بڑی, کہتے ہیں جی اب ہمارے حالات نہیں ہیں. لیکن کتنی عجیب بات ہے کہ جب ہم حالات کہتے ہیں, اگر ہمارے گھر میں شادی ہو یا ہمارے مکان بن رہا ہو, اس وقت کہاں سے پیسہ آ جاتا ہے؟ شادی سے تو ایسا لگتا ہے کہ ہم سات پشتوں کے نواب ہیں. شادی سے ایسا لگتا ہے سات پشتوں کے نواب ہیں ہم. ہمارا مکان بنے, اس مکان سے ہمیں ایسا لگتا ہے کہ ہم سات پشتوں کے نواب ہیں. لیکن جہاں خرچ کرنے کی باری آتی ہے, جہاں ضرورت ہے, جو ہماری آخرت کی تعمیر ہوگی, لیکن وہاں پر ہم لوگ کنجوس ہیں. اس لیے حدیث شریف میں آتا ہے صدقہ بری بلا کو ٹالتا ہے. جب تک اہل کراچی کا یہ ذوق تھا, یقین جانیے کہ کراچی پہ جو رحمتیں برکتیں وہ پورے دنیا تو کیا, پورے ملک تو کیا, پوری دنیا میں ممتاز نظر آتی تھی. حقیقت بات ہے. اور جب سے یہ چیز بند کی ہے تو مال خرچ ہونا بند نہیں ہوا, اب مال دوسری طرح نکلتا ہے, پرچی سسٹم. میں واللہ اس زمانے میں بھی عرض کرتا ہوں کہ جو لوگ صدقے کا اہتمام کرتے ہیں, اللہ تعالیٰ ان کو اپنے کرم سے اب بھی محفوظ رکھتے ہیں. یہ صدقے کی برکات ہے. رضا پہلے دیکھیں ہماری بڑی بوڑھیاں امائیں اہتمام ذوق ایک, جو آیا فقیر کوئی آیا کسی کو خالی نہیں جانے دینا. ایک عجیب پتہ چلا کہ جی کسی مسجد کسی مدرسے میں ہو رہا ہے, فوراً کچھ نہ کچھ نکال کے دے دیا. وہ پہلے تو ایک الگ مزہ ہوتا تھا کہ اپنا پلو کھولا, سبحان اللہ, دوپٹے کا پلو کھولا, اس میں سے دے دیے, جاؤ بھائی یہ چلا جائے. یہ بھی ایک عجیب بڑی بوڑھیوں کی ایک چیز. وہ سبحان اللہ, تو وہ جو ذوق بڑی نعمت کی چیز ہے, اس ذوق کو جاری کرنے کی ضرورت ہے. اور یہ مال کا خرچ کرنا اللہ تعالی کی محبت کا ایک بہت اہم ذریعہ ہے. مال خرچ کرنے کا ذوق, اس سے نفس کا تزکیہ اور دل میں اللہ تعالی کی محبت اور تعلق پیدا ہوتا ہے. اللہ تعالیٰ اپنے کرم سے ان گزارشات کو قبول فرمائے. دو باتیں جو عرض کی, ایک تو غیبت, اللہ تعالیٰ اس سے بھی حفاظت ہم سب کو فرمائے. زیادہ اس کا یہی ہے کہ معلوم ہے کہ میں ایک دفعہ تجربہ ہو گیا کہ مجھے اس کی صحبت میں بیٹھ کر, اس کے پاس بیٹھ کر غیبت کرتا ہوں. لہذا اگر اتنی ہمت ہے تو اس کو کہہ دے کہ دیکھو بھائی ہم بیٹھیں گے لیکن خدا کے لیے یہ کام نہ ہو. یعنی ہمارے بزرگوں نے فرمایا کہ لطیفہ سناؤ اس میں کوئی وہ نہیں, لیکن اس میں بھی شرط یہ کہ لطیفے میں غیبت نہ ہو کسی. لطیفہ سناؤ, ہنسنا بولنا تو اچھی چیز ہے, ہمارے بزرگوں نے اس کو پسند کیا, اس لیے ہم نے بزرگوں کو ایسے نہیں دیکھا کہ وہ ایسے منہ پھلاوے اور ماتھے پر تیوری چڑھے, نہیں, ہنستا مسکراتا دیکھا ہمیشہ. اور دوسری چیز کیا, صدقے کا اہتمام. اللہ تعالیٰ یہ چیز اس بات پر عمل کی ہم سب کو توفیق عطا فرمائے, اور ہمارے اس بل بیٹھنے کو اپنی محبت کا, اپنے قرب کا اور دینی ترقی کا ذریعہ بنا دیں. واخر دعوانا ان الحمدللہ رب العالمین. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد واصحابه وبارك وسلم. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اے کریم مالک, اپنے کرم سے ہماری خطاؤں کو معاف فرما. یا اللہ ہمارے چھوٹے بڑے تمام گناہوں کو معاف فرما. یا اللہ ہمارے گناہوں کی عادت کو اپنی فرما برداری کی عادت سے تبدیل فرما. ہماری صورت, ہماری سیرت اپنے پیار کے قابل بنا. ہمارا ظاہر, ہمارا باطن اپنے پیار کے قابل بنا. یا اللہ اپنے کرم سے ہمارے اس مل بیٹھنے کو اپنی محبت کا ذریعہ بنا. جو گزارشات پیش کی گئی, یا اللہ سب سے پہلے تو میں خود محتاج ہوں, یا اللہ مجھ کو بھی, حاضرین مجلس اور حاضرات ہم سب کو اس پر عمل کی توفیق عطا فرما. اور یا اللہ مکمل دین سیکھنے اور اس پر عمل کی توفیق عطا فرما. اور یا اللہ تعالیٰ دین پر عمل کرنے کے لیے جس محبت اور تعلق با اللہ کی ضرورت ہے, اللہ والوں کی صحبت سے وہ بھی تعلق نصیب فرما دیجئے. اور یا اللہ اپنے کرم سے ہمارے کاموں کو آسان فرما, ہماری ضروریات کو پورا فرما, اہل مقروض کے قرضوں کو ادا فرما, اہل مصیبت کو اہل عافیت بنا, اہل مرض کو اہل شفا بنا, ہم سب کو صحت جسمانی عطا فرما, صحت روحانی عطا فرما. یا اللہ ہم سب کو حلال روزگار, عافیت اور فراوانی کے ساتھ عطا فرما, بے اولاد کو نیک صالح اولاد عطا فرما, اور ہم سب کو, ہمارے گھر والوں کو, ہماری اولاد کو نیک صالح فرما بردار بنا دیجئے. اور یا اللہ اپنے کرم سے, یا اللہ تعالیٰ, یا اللہ ہماری مشکلات کو آسان فرما دیجئے. ہم میں سے جس کی جو مصیبت ہے, چاہے وہ گناہوں کی صورت میں ہو یا دنیا کی کسی آفت اور فتنے مصیبت کی صورت میں, اس کو عافیت سے تبدیل فرما دیجئے. اور یا اللہ اپنے کرم سے, یا اللہ ہم سب کی, آپ ہمارے دلوں کی حاجات کو, ضروریات کو جاننے والے ہیں, یا اللہ ہم میں سے کسی کو بھی محروم نہ فرمائیے. یا اللہ ہمارے, ہم سب کو اچھے اخلاق بھی عطا فرما دیجئے, اپنی عبادت کا ذوق و شوق و نصیب فرما, ہمارے دلوں کو اپنی محبت کے لیے خاص فرما. اور یا اللہ اپنے کرم سے ہمارے گھروں میں برکت فرما, ہماری جانوں میں برکت فرما, ہمارے مال میں برکت فرما, ہمارے اعمال میں برکت فرما, ہمارے گھر والے اولاد میں برکت فرما, ہماری عبادت میں, علم میں برکت فرما. یا اللہ ہماری زندگیوں میں برکت فرما دیجئے. اور اے کریم مالک, یا اللہ ہمارے اس مل بیٹھنے کو قبول فرما لیجئے. اور یا اللہ ہمیں ذوق عطا فرما کہ ہم اپنی جان کو آپ پر فدا کریں, اب مال کو آپ پر فدا کریں, آبرو کو آپ پر فدا کریں, اپنے مکان, اپنا مال آپ کے دین کے لیے پیش کریں. یا اللہ اس مل بیٹھنے کو قبول فرما لیجئے کہ یہ بھی ایک محنت اور یہ ہے دینی جذبہ ہے کہ اپنے مکان کو اس لیے کہ اس میں اللہ کی محبت کی بات ہو, دین کی بات ہو, ایک جذبہ ہے. یا اللہ اس کو قبول بھی فرما لیجئے. اپنے کرم سے حاضرین اور حاضرات سب کو قبول فرما لیجئے. اور یا اللہ آپ ہماری حاجات سے باخبر ہیں, یا اللہ ہم میں سے کسی کو بھی محروم نہ فرمائیے. ربنا تقبل منا انک انت السمیع العلیم. مانگنے کا ڈھنگ اور سلیقہ ہے اللہ ہم نہیں جانتے, بغیر مانگے دونوں جہان کی رحمتیں, عافیتیں, رحمت, راحتیں.